السلام علیکم ورحمۃ اللہ وبرکاتہ. صحیح بخاری کتاب الزکات ہم پڑھ رہے تھے, اور آج ہم پڑھیں گے کھیتی باڑی پر جو زکات ہوتی ہے, یعنی جو زمین کی پیداوار ہوتی ہے اس کی زکات کے بارے میں ہم پڑھیں گے انشاءاللہ. اور آج کا حدیث نمبر جو رہے گا میری کتاب کے مطابق 1481, ٹھیک ہے. کھجور کا درختوں پر اندازہ کر لینا درست ہے. بابو خرس تمری. نحمده ونصلي على رسوله الكريم, اما بعد فاعوذ بالله من الشيطان الرجيم, بسم الله الرحمن الرحيم. رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي. اللهم ارنا الحق حقا وارزقنا اتباعه, وارنا الباطل باطلا وارزقنا اجتنابه, امين يا رب العالمين. الحمدللہ, اللہ تعالیٰ کا شکر احسان ہے کہ اللہ تعالیٰ نے ہمیں اس کتاب کو پڑھنے کا موقع دیا. اللہ تعالیٰ سے دعا ہے کہ یہ کتاب ہمیں بہتر طریقے سے سمجھ میں آئے اور ہم اس کو سمجھ کر عمل کرنے والے بھی بنیں انشاءاللہ. آج ہم جو ٹاپک پڑھنے جا رہے ہیں وہ ہے زمین کی پیداوار پر کس طرح سے زکوٰۃ نکالی جائے گی. جیسے کہ ہم سب جانتے ہیں کہ جو بھی اثاثہ ہوتا ہے, یعنی جو ذاتی گھریلو ہمارا اثاثہ ہے, گھر رہنے والے یا فرنیچر وغیرہ, اس پر زکوٰۃ نہیں ہوتی. لیکن جو گولڈ ہے, سلور ہے, اگر وہ نصاب کے اوپر پہنچ جائے تو اس پر زکوٰۃ ہے. اور زمین کی پیداوار پر زکوٰۃ ہے اگر وہ ایک مقدار سے اوپر ہو, اور اسی طرح سے بزنس پر زکوٰۃ ہے. جی, تو یہاں ہم دیکھتے ہیں کہ اللہ سبحانہ و تعالیٰ نے زمین کی پیداوار پر ہمیں اپنے رسول کے ذریعے سے بتایا ہے کہ کس طرح سے زکوٰۃ نکالی جائے گی. اور قرآن میں ہمیں اس کے لیے جو الفاظ ملتے ہیں یا قرآن میں ہمیں جو آیت ملتی ہے اس کے لیے خرص کا طریقہ استعمال کیا گیا ہے. خرص کا مطلب ہوتا ہے اندازہ لگانا. آپ لوگوں نے قرآن میں وہ لفظ سنا ہوگا, قتل الخراسون, مارے گئے اندازہ لگانے والے, ہے نا. تو یہاں پر یہ خرص کا طریقہ دراصل کھجوروں کی یا جو بھی درختوں پر پیداوار ہوتی ہے اس کے لیے استعمال ہوتا ہے. اور ہمیں یہ بات ملتی ہے کہ عمر بن خطاب رضی اللہ عنہ اس کے راوی ہوں, کہتے ہیں کہ چار چیزوں پر رسول اکرم صلی اللہ علیہ وسلم زکوٰۃ مقرر کی تھی. گندم, یعنی زمین سے پیدا ہونے والے جو گیہوں ہوتے ہیں. اب جو بھی زمین سے غلہ پیدا ہوگا وہ سب اسی میں آ جائے گا. کشمش, کھجور, یہ تمام چیزیں. اور اس کے لیے جو شرط ہے, جیسے ابھی یہاں پر نیچے ٹرمز آئیں گی تو اس لیے میں آپ کو پہلے ہی لکھوا دیتی ہوں, آپ لوگ لکھنا چاہیں تو لکھ لیجئے, کہ خرص کا معنی ہوتا ہے اندازہ لگانا. اور دوسرا ابھی جو ایک لفظ آئے گا وسق, یہ ایک ٹرم ہے جو زمین کی پیداوار پر ایک مقدار کے لیے استعمال کی جاتی ہے. وسق, پانچ وسق کے بارے میں آتا ہے کہ پانچ وسق سے زیادہ پر زکوٰۃ ہوگی. یعنی اگر کسی کی زمین میں پیداوار 725 کلو گرام, پانچ وسق مطلب 725 کلو گرام ہوتے ہیں. وسق یہ ایک پیمانہ ہے جو چار من کا ہوتا ہے, پہلے من ہوتا تھا استعمال لفظ. اور زمین کی پیداوار کا نصاب پانچ وسق یعنی 20 من, جو کہ ہمارے آج کے کلو گرام کے حساب سے 725 کلو گرام ہے. تو جب تک کہ 725 کلو گرام اگر آپ کا غلہ پیدا ہوا یا اس سے زیادہ, تو اس پر تب آپ کو زکوٰۃ نکالنی پڑے گی, اور وہ ہوگا عشر. عشر مطلب دسواں حصہ. اس پر 2.5% نہیں نکالنا پڑے گا آپ کو, بلکہ دسواں حصہ نکالنا پڑے گا. اگر کسی کے کھیتی باڑی میں یا درختوں پر 725 کلو گرام سے کم کا پھل یا غلہ نکلتا ہے تو اس پر کوئی زکوٰۃ نہیں ہے, ٹھیک ہے. یہ بات آپ یاد رکھیں. تو آئیے ہم دیکھتے ہیں, کھجور کا درختوں پر اندازہ کر لینا درست ہے. جب کھجور یا انگور یا اور کوئی میوہ درختوں پر پختہ ہو جائے تو ایک جاننے والے شخص کو بادشاہ یا حاکم بھیجتا ہے. وہ جا کر اندازہ کرتا ہے کہ اس میں کتنا میوہ اترے گا, پھر اسی کا دسواں حصہ زکوٰۃ کے طور پر لیا جاتا ہے. اسی کو خرص کہتے ہیں. رسول اکرم صلی اللہ علیہ وسلم نے یہی طریقہ جاری رکھا, اور خلفائے راشدین نے بھی اس پر عمل کیا. اندازہ لگانے کے لیے کھجور کا ذکر اس لیے آ گیا کہ مدینہ میں زیادہ تر کھجوریں ہی پائی جاتی تھیں, ہے نا, کیونکہ وہاں پر زیادہ جو چیزیں درخت جس چیز کے تھے وہ کھجور کے تھے. ورنہ جتنے بھی جو درخت ہوں گے جس پر پھل آتا ہے سب کے لیے یہی حکم لاگو ہوگا. یعنی اس سے پتہ چلتا ہے کہ اگر 725 کلو گرام سے زیادہ کسی کے درختوں پر کھجور آ رہی ہو, یعنی اس کے جو فارم ہاؤس ہے یا جو اس کا کھیت ہے یا اس کا جو فارم ہے, اور فارم پہ اتنے سارے درخت ہوں کہ سارے درختوں کی کھجور یا سارے درختوں کے پھل نکال کر وہ 725 کلو گرام سے اوپر ہو رہے ہیں، تو پھر اس کا عشر دیا جائے گا، عشر مطلب دسواں حصہ، تو یہ زکوٰۃ ادا ہو جائے گی۔ اس زمانے میں ایسا ہوتا تھا اور آج بھی ایسا ہوتا ہے کہ اندازہ کرنے والا ہوتا تھا، پہلے گورنمنٹ کی طرف سے مخصوص ہوتا تھا، اسلامی حکومت تھی تو اب ہمیں اپنا اون کرنا پڑے گا، تو وہ باغوں میں جا کر اندازہ لگاتے تھے اور بتاتے تھے کہ اتنی اور اتنی کھجور نکلے گی، اتنے اور اتنے انگور نکلیں گے، پھر اس کا اندازہ کر کے اس کا عشر دیکھا جاتا تھا کہ اس کا دسواں حصہ کتنا ہوگا، اور اگر انہیں جب کٹائی کا وقت آئے گا تو اسی کے مطابق پھر زکوٰۃ وصول کی جائے گی، جب کٹنے کا وقت آئے گا، جب پھل کٹنے کا وقت آئے گا۔ لیکن یہ خرچ آج بھی جائز ہے، یعنی آج بھی اسی طریقے پر عمل کیا جا سکتا ہے، اور یا پھر کچھ اور طریقے سے بھی، یعنی جب پھل کاٹے جائیں گے تب بھی اندازہ لگایا جا سکتا ہے، یا پہلے سے بھی اندازہ لگایا جا سکتا ہے، کیونکہ بعض وقت ایسا ہوتا ہے کہ کچھ لوگ تازہ پھلوں کی زکوٰۃ پچھلے جو پھل ہوتے تھے سوکھے ہوئے اس سے دیا کرتے تھے، کیونکہ تازہ پھل آنے کے لیے ابھی ٹائم لگتا تھا، کب آئے گا پتہ نہیں، اور تازہ کی زیادہ ضرورت ہوتی ہے لوگوں کو، تو اس طرح سے، یعنی تو تازے سے بھی دی جا سکتی ہے اور پرانے سے بھی دی جا سکتی ہے زکوٰۃ پھلوں سے۔ تو حدیث دیکھتے ہیں، ہم سے سہل بن بکار نے بیان کیا کہا کہ ہم سے وہب بن خالد نے، ان سے عمر بن یحیٰ نے، ان سے عباس بن سہل سعدی نے، ان سے ابو حمید ساعدی رضی اللہ عنہ نے بیان کیا کہ ہم غزوہ تبوک کے لیے نبی کریم صلی اللہ علیہ وسلم کے ساتھ جا رہے تھے، جب آپ وادی قرآن جو کہ مدینہ منورہ اور شام کے درمیان ایک پرانا شہر یا بستی تھی، وہاں آباد تھی، وہاں سے گزرے تو ہماری نظر ایک عورت پر پڑی جو اپنے باغ میں کھڑی ہے، رسول اکرم صلی اللہ علیہ وسلم نے صحابہ سے فرمایا اس کے پھلوں کا اندازہ لگاؤ کہ اس میں کتنی کھجور نکلے گی، رسول اللہ صلی اللہ علیہ وسلم نے 10 وسق کا اندازہ لگایا، پھر اس عورت سے فرمایا یاد رکھنا اس میں سے جتنی کھجور نکلے، جب ہم تبوک پہنچے تو آپ نے فرمایا آج رات بڑے زور کی آندھی چلے گی، اس لیے کوئی شخص کھڑا نہ رہے، اور جس کے پاس اونٹ ہو تو وہ اسے باندھ دے، چنانچہ ہم نے اونٹ باندھ لیے اور آندھی بڑے زور کی آئی، ایک شخص کھڑا ہوا تھا تو ہوا نے اسے جبل تہ پر جا پھینکا، اور ایلا کے حاکم یوحنا بن روبا نے نبی کریم صلی اللہ علیہ وسلم کو سفید خچر اور ایک چادر تحفہ بھیجا، آپ نے تحریری طور پر اسے اس کی حکومت پر برقرار رکھا، پھر جب وادی قرآن واپسی میں پہنچے تو آپ نے اسی عورت سے پوچھا تمہارے باغ میں کتنا پھل آیا تھا، اس نے کہا آپ صلی اللہ علیہ وسلم کے اندازے کے مطابق 10 وسق آیا تھا۔ اب دیکھیں 5 وسق کتنے کلو گرام بتایا تھا میں نے ابھی آپ کو، 725 کلو گرام، ویری گڈ ماشاء اللہ، تو اب 10 وسق کتنا ہوگا، کوئی کس کا میتھ سب سے اچھا ہے، جی 1450، ویری گڈ ماشاء اللہ، تو 1450 رسول اکرم نے اندازہ لگایا تھا، 1450 کلو اس کے درختوں پر کھجور آئی تھی۔ اس کے بعد رسول اکرم صلی اللہ علیہ وسلم نے فرمایا کہ میں مدینہ جلد جانا چاہتا ہوں، اس لیے جو کوئی میرے ساتھ جلدی چلنا چاہے وہ میرے ساتھ جلد روانہ ہوں، پھر جب یعنی جو حدیث بیان کرنے والے ہیں انہوں نے ایک ایسا جملہ کہا جس کے معنی تھے کہ مدینہ دکھائی دینے لگا، تو آپ نے فرمایا کہ یہ تابہ ہے، پھر آپ نے احد پہاڑ دیکھا تو فرمایا کہ یہ پہاڑ ہم سے محبت رکھتا ہے اور ہم بھی اس سے محبت رکھتے ہیں، پھر آپ نے فرمایا کہ میں انصار کے سب سے اچھے خاندان کی نشاندہی نہ کروں، صحابہ نے عرض کی کہ ضرور کیجئے یا رسول اللہ، آپ نے فرمایا کہ بنو نجار کا خاندان، پھر بنو عبد الاشہل کا خاندان، پھر بنو ساعدہ کا، اور پھر بنو حارث بن خزرج کا خاندان، اور فرمایا کہ انصار کے تمام ہی خاندانوں میں خیر ہے، ابو عبداللہ جو قاسم بن سلام تھے انہوں نے کہا کہ جس باغ کی چار دیواری ہو اسے حدیقہ کہتے ہیں، اور جس کی چار دیواری نہ ہو اسے حدیقہ نہیں کہیں گے۔ تو اس میں بہت ساری باتیں پتہ چلیں ماشاءاللہ، کہ آپ دیکھیں احد پہاڑ کے بارے میں پتہ چلا، اس وادی کے بارے میں پتہ چلا، خرچ کے طریقے کا پتہ چلا، اندازہ لگانے کے بارے میں، پھر اس رات آندھی بھی چلی تھی، تو اس سے پتہ چلتا ہے کہ جس اگر کہیں ایسا طوفان آیا ہو یا آندھی چلے تو بہتر ہے کہ اس جگہ ایک جگہ بیٹھ جایا جائے، یا اور جو کھلی چیزیں اس کو باندھ دیا جائے، کیونکہ دیکھیں ایک شخص جو کھڑا رہ گیا تھا وہ اس کو ہوا نے اڑا کر کہیں دور پہاڑ پر لے جا پھینکا۔ تو اس طویل حدیث میں ہمیں بہت سارے فائدے ملے، ایک ہی حدیث کے کتنے سارے فائدے ہو گئے، آپ دیکھیں سبحان اللہ، آپ دیکھیں رسول صلی اللہ علیہ وسلم کی احادیث ہمیں کتنا فائدہ دیتی ہیں، کتنی ہمارے لیے مفید بینیفیشل ثابت ہوتی ہیں الحمدللہ احادیث، تو آپ خود بتائیے کہ حدیث کو ہم کیسے چھوڑ سکتے ہیں، یا ہم کیسے حدیث کو پڑھنے کے بارے میں کہہ سکتے ہیں کہ نہیں بھائی حدیث بہت مشکل ہوتی ہے ہم نہیں پڑھتے، حدیث تو زیادہ ضروری ہے کیونکہ روزمرہ کے جو ہمارے معاملات ہیں، ایون ہمارا بزنس، ہمارا لین دین، ہمارا رہن سہن، اٹھنا بیٹھنا، سب کچھ حدیث کے تابع ہے۔ تو اس حدیث میں بہت سارے حقائق کا ذکر ہے، جیسے کہ غزوہ تبوک 9 ہجری میں ہوا تھا، اور ایسے وقت پر پیش آیا تھا غزوہ تبوک، آپ کو معلوم ہوگا کہ اس وقت بہت زیادہ گرمی تھی، یعنی کہا جاتا ہے کہ کھجوریں پکنے کا موسم تھا اور لوگ جانا نہیں چاہتے تھے، اور بعض کی تو کھجور کی فصل پک کر تیار بھی تھی، लेकिन सहाबा ने बहुत सारी कुर्बानियां दी और जान निसारी का सबूत दिया कि ऐसे यानी उनकी साल भर की जो मईशत थी वो खजूरों पर डिपेंड थी। देखा जाए तो खजूरें बिकेंगी तो ही उनका सब कुछ होगा, बिजनेस यानी उनका साल भर का उनका पैसा आएगा। लेकिन उन्होंने वो सारा सब कुछ छोड़कर वो गज़वे तबुक में शामिल हुए थे। 30,000 का लश्कर था माशाल्लाह। आप तबुक गए, वहां पर आप कई दिन तक, 30 दिन तक आप रुके रहे वहां पर, लेकिन दुश्मन मुकाबले के लिए हिम्मत ना कर सका और नहीं आया। जो वहां पर आसपास में जो ईसाई एक हाकिम था, एला एक बस्ती है, तो उसने रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम को सुलह का पैगाम दिया और आपने इसीलिए उसकी हुकूमत को बरकरार रखा था। इससे ये भी पता चलता है कि जो सामने से सुलह कर ले लिहाजा उसको वैसे ही रखा जाएगा, उसे जंग नहीं की जाएगी, क्योंकि आप जंग करना नहीं चाहते थे, लिहाजा आपने उसकी सुलह की पेशकश को कबूल किया था। फिर वापसी में आपने जब मदीना का सफर किया तो आपने उसको ताबा का नाम दिया। ताबा मतलब पाकिजा, यानी सुभान अल्लाह, मदीना उसको मदीने तैयबा इसीलिए कहते हैं कि उसको रसूल अकरम ने खुद ये नाम दिया था। और आपसे जाहिर होता है कि आप मदीना से कैसी मोहब्बत रखते थे। फिर आपने मदीना जल्दी पहुंचने का ऐलान किया, आप चाहते थे कि जल्द अज जल्द अपने शहर वापस पहुंच जाएं। जब मदीना नजर आने लगा तो आप इस कदर खुश हुए कि आपने उससे मुकद्दस शहर का नाम दिया, जिसके मानी पाकिजा और उमदा होते हैं। फिर ओहद पहाड़ के बारे में भी आपने गवाही दी और अपनी मोहब्बत का इजहार किया और ये भी कहा कि ओहद भी हमसे मोहब्बत करता है। और ये बात हम सब जानते हैं कि रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम से वो दरख्त का तना जिस पर टेक लगाकर आप कभी कभी खुतबा दिया करते थे, वो भी आपकी मोहब्बत में रोने लगा था। और यानी कई दफ़ा ये साबित है कि रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम जिस चीज़ के साथ भी अटैच है, हर एक को आपसे मोहब्बत हो जाती थी, चाहे वो इंसान हो चाहे वो शजर हजर हो। फिर आपने अंसार के कबीलों की फजीलत बयान की और बनू नजार चूँकि ख़ास ही आपका ननिहाल था तो आपने ख़ास उसकी यहाँ पर गवाही दी। और वैसे आपने कहा कि अंसार के तमाम सारे के सारे खानदान ही में खैर ही खैर है अल्हम्दुलिल्लाह, क्योंकि अंसार ये वो लोग थे जिन्होंने हमेशा रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का साथ दिया और ऐसे वक्त में साथ दिया जब सब सारे आपका साथ छोड़ चुके थे। और ये अंसार की जो जान फिशानी है या उनकी कुर्बानियाँ हैं या उनकी जो भी ईसार और उनकी खदमात हैं वो हमेशा याद रखी जाएगी। कहा जाता है कि तारीख़ में ऐसा वाक़ हमें कहीं कहीं नहीं मिलता जैसे अंसार ने किया था, जितनी कुर्बानियाँ अंसार ने दी। तो अल्लाह ताला इसका अजर उनको दे जिन्होंने हमारे रसूल सल्लल्लाहु अलैहि वसल्लम का साथ दिया, और अल्लाह तक करे कि हम भी अंसार के जैसे बने इंशाल्लाह, मदद करने वाले हर एक की। इससे क्या पता चला कि यानी एक छोटी सी बात थी हमारे लिए तो खर्च का तरीका, लेकिन यहाँ पर तवील हदीस से हमें बहुत सारे फ़ायदे मिल गए अल्हम्दुलिल्लाह। इससे जो बात पता चली कि एक अंदाज़ा लगाया जाएगा खजूरों का कि कितनी खजूरें आने वाली हैं, और अगर पहले कोई अदा कर देना चाहे तो पहले अदा कर दे, और अगर कोई चाहता है कि जब खजूरें आ जाएं और उसके बाद उसका वो वजन करे और फिर उसका उश्र दे तो वो वैसे भी कर सकता है। दोनों तरीके जायज और दुरुस्त हैं। ठीक है, अगली हदीस देखिए 1483। उस जमीन की पैदावार से दसवां हिस्सा लेना होगा जिसकी सैराबी बारिश या जारी नहर दरिया वगैरह पानी से हुई हो। उमर बिन अब्दुल अजीज रहमतुल्लाह ने शहद में ज़कात को जरूरी नहीं जाना। हमसे सईद बिन अबी मरियम ने बयान किया, कहा कि हमसे अब्दुल्लाह बिन वहाब ने बयान किया, कहा कि मुझे यूनुस बिन यजीद ने खबर दी, उन्हें शहाब ने, उन्हें सालिम बिन अब्दुल्लाह बिन उमर ने, उन्हें उनके वालिद ने, कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, वो जमीन जिसे आसमान बारिश का पानी या चश्मा सैराब करे या करता हो, या वो खुद ब खुद नमी से सैराब हो जाती हो, यानी कुदरती जराए से सैराब होने वाली जमीन, तो उसकी पैदावार से दसवां हिस्सा लिया जाएगा। और वो ज़मीन जैसे कुएं से पानी खींचकर सैराब किया जाता हो तो उसकी पैदावार से 20वां हिस्सा लिया जाए, और वो ज़मीन जैसे कुएं से पानी खींचकर सैराब किया जाता हो तो उसकी पैदावार से 20वां हिस्सा लिया जाएगा। अबू अब्दुल्लाह इमाम बुखारी ने कहा कि यह हदीस ने अब्दुल्ला बिन उमर की हदीस की, जिस खेती में आसमान का पानी दिया जाए 10वां हिस्सा है। तो बहरहाल इससे क्या पता चलता है कि नीचे कभी हिस्सा देख लीजिए पहले, यानी कौन सी हदीस को लिया जाएगा। तो अब यहाँ पर जो जो बिल्कुल वाज़ हदीस है उसको लिया जाएगा। तो वाज़ दूसरी अहदीस से भी पता चलता है कि अगर जिस ज़मीन को कुदरती ज़राए से सैराब किया जाता हो, यानी जिसके लिए आपको कोई पैसा वगैरह ना लगता हो, तो उसके लिए 10वां हिस्सा यानी उश्र है। और जिस ज़मीन को ट्यूबवेल वगैरह या कुएं से सैराब किया जाता है, यानी कुएं से क्या करना पड़ेगा आप बताइए, कुआं से खुद ब खुद पानी तो नहीं आ जाएगा ना, किसी मजदूर को लगाना पड़ेगा कुएं से। आपको याद होगा बहुत सारे सहाबा, जैसे एक सहाबी थे गज़वे तबुक के मौके पर, उन्होंने जो है एक यहूदी के खेत में कई डोल भरकर पानी डाला, और खुद अली रदी अल्लाह अन्हु किसी के खेत में थे और कुएं से पानी खींच कर वो लाया करते थे, तो उनको उसके बदले 5 या 10, एक डोल के बदले एक खजूर मिलती थी, याद है। तो इसी तरह से कुएं से जब पानी खींचने लगाना पड़ेगा तो उस मजदूर को मजदूरी देनी पड़ेगी, तो आपका पैसा खर्च हो रहा है। ट्यूबवेल है तो उसकी इलेक्ट्रिसिटी आपको देनी पड़ेगी, ट्यूबवेल का खर्चा आपको बर्दाश्त करना पड़ेगा। और नहर है तो नहर से पानी लेकर आना पड़ेगा ना, क्योंकि नहर आप जो है यानी कोई सोर्स तो हो नहीं सकता, तो उसकी वजह से फिर उसका 20वां हिस्सा है, ठीक है। और ये जो उश्र जिसको कहते हैं 10, इसको समझने के लिए कि जैसे मिसाल के तौर पर केक है अगर आप, तो केक को 20 हिस्सों में तकसीम करना और केक को 10 हिस्सों में तकसीम करना, तो 10वां हिस्सा दिया जाएगा और 20वां हिस्सा दिया जाएगा। तो यानी कम ज़कात देनी है, यानी अगर आप अपना पैसा खर्च कर रहे हैं तो ज़कात और कम हो जाएगी। सुभान अल्लाह, आप सोचे कि पहली बात तो कितनी कम ज़कात हमको देने के लिए कहा गया है, उसमें से भी अगर हमारा खुद का पैसा लग रहा है तो उसमें और कम हो गया। तो आप देख रहे हैं अल्लाह ताला का इंसाफ और अदल। तो जितने भी जो फल हैं उसके लिए खर्च का तरीका अख्तियार किया जाता है, और जो ताज़ा फल होते हैं उसकी ज़कात आप खुश्क मेवों से भी दे सकते हैं, उसमें भी कोई हर्ज नहीं है। तो अदायगी खुश्क फल से आप कर सकते हैं, जो भी ज़कात अगर आपको देनी हो। तो बहरहाल इस हदीस से हमें पता चला कि ज़कात में माल का कौन सा हिस्सा लिया जाएगा, यानी 10वां हिस्सा या 20वां हिस्सा। तो कुछ जो ज़मीन की पैदावार अगर होती है और वो कुदरती ज़राए से सैराब होती है ज़मीन, तो उसका 10वां हिस्सा लिया जाएगा, और जो खुद से पैसे खर्च करके अगर हो तो उसका 20वां हिस्सा लिया जाएगा। और 5 वसक से कम में ज़कात नहीं है, ये भी बात आप याद रखें, 5 वसक से कम में ज़कात फ़र्ज़ नहीं है। हमसे मुसद्दद ने बयान किया, उन्होंने कहा कि हमसे याहिया बिन सईद क़तान ने बयान किया, उन्होंने कहा कि हमसे इमाम मालिक ने बयान किया, उन्होंने कहा कि मुझसे अब्दुल मोहम्मद बिन अब्दुल्ला बिन अब्दुलरहमान बिन अबी सासा ने, और उनसे उनके बाप ने, और उनसे अबू सईद खुदरी ने, कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया 5 वसक से कम में ज़कात नहीं है, और 5 मुहार ऊँटों से कम में ज़कात नहीं है, और चांदी के 5 औकिया से कम में ज़कात नहीं है, ठीक है। तो जो 5 औकिया होते हैं वो 52.5 तोले होते हैं। तो 5 वसक जब तक ना हो, इन 725 किलोग्राम जब तक गल्ला ना हो तब तक के उस पर ज़कात नहीं है, और वैसे भी जो सब्जियां होती हैं उस पर ज़कात नहीं है, चाहे वो कितने भी हो। और मेवों में सिर्फ खजूर और अंगूर पर ज़कात है, और अनाज में से वो हर अनाज पर जिसके जखीरे करके रखे जाते हैं, जैसे गेहूं, जौ, जवार, मसूर, माश, बाजरा, चना, लोबिया वगैरह, उन सब में ज़कात है। और यानी गल्ला जो जिसको आप स्टोर करके रख सकते हैं उस पर सब पर ज़कात है, लेकिन मेवे में सिर्फ खजूर और किशमिश पर ज़कात है, यानी अंगूर, क्योंकि अंगूर ही सूख कर क्या बन जाता है, किशमिश बन जाती है। खजूर के फल तोड़ने के वक्त ज़कात दी जाए, और ज़कात की खजूर को बच्चे का हाथ लगाना है, उसमें से कुछ लेना या खा लेना। हमसे उमर बिन मोहम्मद बिन हसन असदी ने बयान किया, उन्होंने कहा कि हमसे उनके वालिद ने, उन्होंने कहा कि हमसे इब्राहिम बिन तहमान ने, और उनसे मोहम्मद बिन जियाद ने, और उनसे अबू हुरैरा रदी अल्लाह ने, कि रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम के पास तोड़ने के वक्त ज़कात की खजूर लाई जाती। हर शख्स अपनी ज़कात लाता और नौबत यहाँ तक पहुँचती कि खजूर का एक ढेर लग जाता। एक मरतबा हसन और हुसैन रदी अल्लाह अन्हुमा ऐसे ही खजूरों से खेल रहे थे कि एक ने एक खजूर उठाकर अपने मुँह में रख ली। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने जूं ही देखा तो उनके मुंह से वो खजूर निकाल ली और फरमाया कि क्या तुम्हें मालूम नहीं कि मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम की औलाद ज़कात का माल नहीं खा सकती। तो मालूम हुआ कि फ़र्ज़ ज़कात थी, क्योंकि वही नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के आल पर हराम है। और इससे ये भी निकला कि छोटे बच्चों को दीन की बातें सिखाना और तनबीह करना ज़रूरी है, बचपन ही से उनको बताना ज़रूरी है। तो ये बात हम जानते हैं कि जो रसूल अकरम का ख़ानदान है उनके ऊपर ज़कात, उनको ज़कात लेना या खाना जायज़ नहीं है। अब आप लोगों का ज़रूर सवाल आएगा कि अच्छा सैयद लोगों पर ज़कात है या नहीं है, है ना, यही बात जहन में आ रही होगी ना आपके। तो जिनके पास कंफर्म है और उनके पास शजरा भी है कि वो रसूल अकरम के ख़ानदान से जा मिलता है, तो ऐसे लोगों पर ज़कात लेना जायज़ नहीं होगा। लेकिन जिन लोगों के पास शजरा नहीं है तो हम नहीं जानते कि ये वाकई में रसूल के ख़ानदान के है या नहीं है। और वैसे भी जब अगर कोई ऐसा ज़रूरतमंद हो जाए, मजबूर शख्स, तो उसके लिए फिर जायज़ हो जाएगी, क्योंकि असल चीज़ अभी ये देखना है कि कौन मजबूर है और अभी उसके पास कोई सबूत भी नहीं है, तो फिर बेहतर है कि उसको दे दिया जाए, या अगर इतना ही सब लोगों को ख्याल है तो फिर उनको नफिल सदक़ात से दिया जाए। जी आगे आइए, बीच की अहादीस छोड़ दीजिए, हदीस नंबर 1489 देखिए। क्या आदमी अपनी चीज़ को जो सदक़े में दी हो फिर खरीद सकता है? और दूसरे का दिया हुआ सदका खरीदने में तो कोई हर्ज नहीं। मिल गई आपको हदीस 1489, हल यश्तरी सदकतहु, क्योंकि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने खास सदका देने वाले को भी फिर उसके खरीदने से मना फरमाया, लेकिन दूसरे शख्स को मना नहीं फरमाया। हमसे यहिया बिन बुकैर ने बयान किया, कहा कि हमसे लैस ने और उनसे उकैल ने और उनसे इब्ने शहाब ने उनसे सालिम ने कि अब्दुल्ला बिन उमर रदियल्लाहु बयान करते थे कि उमर बिन खत्ताब रदियल्लाहु ने एक घोड़ा खरीदा और उसे अल्लाह के रास्ते में सदका किया, फिर उसे आपने देखा कि वो बाजार में फरोख्त हो रहा है, इसलिए उनकी ख्वाहिश हुई कि वो खुद उसे खरीद लें, और इजाजत लेने वो रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम की खदमत में हाजिर हुए, तो आपने फरमाया कि अपना सदका वापस न लो। इसी वजह से अगर उमर इब्ने उमर ने अपना दिया हुआ कोई सदका खरीद लिया तो फिर उसे सदका कर लेते, तो फिर उसे सदका करते थे, अपने इस्तेमाल में न रखते थे। नीचे की भी हदीस देख लीजिए, फिर एक साथ दोनों को डिस्कस करेंगे। कि हमसे अब्दुल्ला बिन यूसुफ ने बयान किया कि हमें इमाम मालिक बिन अनस ने खबर दी, उन्हें जैद बिन असलम ने उनके बाप ने उनसे बयान किया कि मैंने उमर को यह कहते सुना कि उन्होंने एक घोड़ा अल्लाह ताला के रास्ते में एक शख्स को सवारी के लिए दे दिया, लेकिन उस शख्स ने घोड़े को खराब कर दिया, इसलिए मैंने चाहा कि उसे खरीद लूं। मेरा यह भी ख्याल था कि वो उसे सस्ते दामों बेच डालेगा। चुनांचे मैंने रसूल अकरम से उसके मुताबिक पूछा तो आपने फरमाया कि अपना सदका वापस न लो, खाओ तुम्हें एक ही दिरहम में क्यों न दे, क्योंकि दिया हुआ सदका वापस देने वाले की मिसाल कह करके चाटने वाले किसी है। अल्लाह ताला रहम फरमाए। असल में यहाँ पर दूसरी हदीस इमाम बुखारी इसलिए भी लाए हैं क्लियर करने के लिए कि जैसे मिसाल के तौर पर अगर हमने किसी को कोई चीज सदके में दी, अब वो क्या करेगा सामने वाला, चूंकि उसने तो खुद से पैसों से नहीं खरीदा था ना। जैसे एक जुमला उर्दू में बहुत मशहूर है, माल मुफ्त दिले बेरहम, है ना, सुना है क्या आप लोगों ने ये जुमला, कि जो चीज मुफ्त में हाथ आ जाए उस पर इंसान, उसके बारे में इंसान जरा बेरहम सा हो जाता है, उसको सस्ते दामों में बेच देगा या उसका ख्याल नहीं रखेगा वो चीज का, या उसके ताल्लुक लातालुकी बरतेगा उन चीजों से। तो अब जिसको सदका मिल जाता है, अच्छी चीज किसी को मिल गई, हालांकि वो हो सकता है उसका कदरदान ना हो अच्छी चीज का, तो जाहिर सी बात है उसको कम में ही बेचेगा। तो उमर रदी अल्लाह अन्हु के दिल में ये ख्याल आया कि कम में मिल जाएगा मुझे मेरा ये माल, तो लिहाजा उन्होंने खरीदना चाहा, लेकिन रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने उनको मना कर दिया कि जब एक बार तुमने सदका दे दिया जिस चीज का तब उसको वापस ना लो, हालांकि वो फ्री में नहीं ले रहे थे, उसे खरीद कर ले रहे थे, लेकिन खरीद कर लेने से भी मना कर दिया। क्यों? क्योंकि वो कम दामों में दे सकता था उसको। तो रसूल अकरम ने फरमाया कि अगर वो इवन एक दिरहम में भी दे दे तुम्हारा दिया हुआ सदका, तुम्हें वापस बेच दे, तो उसे ना लो। और अब्दुल्ला बिन उमर ऐसा करते थे कि अगर वो कोई ऐसा अपना दिया हुआ सदका खरीदते भी तो उसको वापस दोबारा सदका कर देते थे, वो यानी खुद अपने पास ही अपने इस्तेमाल में ना रखते थे। और यहाँ पर रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम ने हमें कितनी अच्छी तालीम दी आप देखें, क्योंकि बाज़ वक़्त ऐसा होता है कुछ लोगों के दिलों में ख्याल आता है कि अच्छा रे हमने अपना इतना कीमती सामान किसी को तोहफे में या सदके में दे दिया, और दिल में ख्याल आ सकता है, शैतान डाल सकता है, तो उसको आपने इतनी बुरी मिसाल से तशबीह दी है कि जैसे कह करे कोई इंसान उसको चाट ले, ला हौला वला कुव्वता इल्ला बिल्लाह। वैसे ही जब वो मीटिंग होती है तो आपने देखा होगा कि हमको खुद इतनी कराहत आती है, बल्कि किसी को वो मीटिंग करते हुए देखकर भी बाज़ वक़्त हमें हमें खुद लगता है कि उल्टी हो रही हो, तो अपनी ही की हुई कह को चाट लेना, ला अस्तग़फिरुल्लाह। अल्लाह ताला हम सबको महफूज रखे। और मुझे हमेशा ये वाली हदीस पढ़कर हमेशा याद आता है कि जब जैसे किसी की मंगनी हुई या खुदा ना खास्ता किसी की डिवोर्स हो जाती है जब, तो वो बीवी से सारा सामान वापस ले लेते हैं, अपना दिया हुआ जेवर, अपने दिए हुए गिफ्ट, सब कुछ वापस ले लेते हैं बेचारी से, और उसका जहेज इतने दिन इस्तेमाल कर लिया वो नहीं वापस करेंगे नई हालत में, लेकिन उसको दिया हुआ सामान सारा वापस ले लेते हैं, या अगर इंगेजमेंट ख़त्म हो जाती है तो हर चीज़ वापस ले लेते हैं। तो जब तुमने एक बार तोहफा दे दिया था तो वापस उसको क्यों ले रहे हो? ये तो ऐसे ही होगा जैसे कह करके खुद चाट लेना, ला हौला वला कुव्वता इल्ला बिल्लाह। यानी बहुत ही दिल हमारे थोड़े दिले हो गए हैं असल में। तो इन हदीसों से क्या पता चलता है कि अपना दिया हुआ सदका खरीदना भी हराम है, यानी मना है, लेकिन दूसरे का दिया हुआ सदका फकीर से खरीदा जा सकता है। यानी किसी और शख्स ने किसी को सदका दिया था और वो फकीर बेच रहा हो या वो पर्सन बेच रहा हो, तो फिर आप उसे खरीद सकते हैं। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम और आपकी आल पर सदके का हराम होना, सेम वही हदीस है जो हम ऊपर पढ़ चुके हैं। इससे पता चलता है कि आपके खानदान पर यानी आप लेना जायज नहीं है। इमाम कस्तलानी कहते हैं कि हमारे असहाब के नज़दीक सही यह है कि फ़र्ज ज़कात आप सल्लल्लाहु अलैहि वसल्लम की आल के लिए हराम है। इमाम अहमद बिन हम्बल का भी यही कौल है। और अगर नफिल सदक़ात हों तो वह दिए जा सकते हैं उनको, लेकिन फ़र्ज ज़कात नहीं दी जा सकती जो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के ख़ानदान के लोग हैं। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की बीवियों की लौंडी गुलामों को सदका देना दुरुस्त है, ہم سے سعید بن عفیر نے بیان کہا کہ ہم سے عبداللہ بن وہب نے اور ان سے یونس نے ان سے ابن شہاب نے کہا کہ مجھ سے عبید اللہ بن عبداللہ نے بیان کر ان سے ابن عباس رضی اللہ عنہ نے کہ نبی کریم صلی اللہ علیہ وسلم نے میمونہ رضی اللہ عنہ کی باندی کو جو بکری صدقہ میں کسی نے دی تھی وہ مری ہوئی دیکھی. اس پر آپ نے فرمایا کہ تم لوگ اس کے چمڑے کو کیوں نہیں کام میں لائے؟ لوگوں نے کہا کہ تو مردہ ہے. آپ نے فرمایا کہ حرام تو صرف اس کا کھانا ہے. ٹھیک ہے, تو چمڑا استعمال کیا, دو باتیں پتہ چلی کہ مردہ بکری کا, یعنی اگر کوئی جانور مردہ ہو جائے تو اس کا چمڑا ہمارے لیے حلال ہے استعمال میں لانے کے لیے, اور ان کی جو کنیز تھی اس کو زکات دی گئی تھی وہ, لہٰذا وہ بھی جائز ہوئی. اور نیچے والی حدیث بھی دیکھ لیجیے, ہم سے آدم بن ابی ایاس نے بیان کیا کہا کہ ہم سے شعبہ نے اور ان سے حکم نے اور ان سے ابراہیم نقی نے ان سے اسود نے اور ان سے عائشہ رضی اللہ عنہ کہ ان کا ارادہ ہوا کہ بریرہ رضی اللہ عنہ کو جو کہ کنیز تھیں آزاد کر دینے کے لیے خرید لیں, لیکن اس کے اصل مالک یہ چاہتے تھے کہ ولا انہیں کے لیے رہے. ولا یہ ایک ٹرم ہے اصل میں, یہ اس کا ذکر بعد میں آئے گا. اس کا ذکر عائشہ رضی اللہ عنہ نے نبی کریم صلی اللہ علیہ وسلم سے کیا تو آپ نے فرمایا تم خرید کر آزاد کر دو, ولا تو اسی کی ہوتی ہے جو آزاد کرے. انہوں نے کہا کہ نبی کریم صلی اللہ علیہ وسلم کی خدمت میں گوشت پیش کیا گیا تو میں نے کہا کہ یہ بریرہ کو کسی نے صدقے کے طور پہ دیا ہے, تو آپ نے فرمایا کہ یہ ان کے لیے صدقہ تھا لیکن اب ہمارے لیے ہدیہ ہے. جس غلام کو یا جس کنیز کو آزاد کر دیا جائے اس کے بعد مالک اور وہ آزاد غلام میں بھائی چارے کے جو تعلق ہوتا ہے اس کو ولا کہتے ہیں, اور اس غلام کے مرنے کے بعد اگر اس کی کوئی اولاد نہ ہو تو اس کی جائیداد اس مالک کی طرف لوٹ جاتی ہے. تو جو خرید کر اسے آزاد کرتا ہے وہی اس کا حقدار ہوتا ہے, بھائی چارے کا تعلق بھی اسی سے ہوگا. اور اس سے ایک بات پتہ چلی کہ جو غلام اور نوکر ہوں گے اگر ان کو کوئی صدقہ کرتا ہے, فرض زکات اگر ان کو کوئی دیتا ہے اور وہ لوگ ہدیے کے طور پر اپنے مالک کو دیں گے تو مالک کے لیے ہدیہ ہوگا اور وہ غلاموں کو وہ صدقہ پہنچ جائے گا. اس سے ایک اور بھی بات پتہ چلی کہ جو آزاد کرے گا وہی ولا کا حقدار ہوگا, اور دوسری بات یہ کہ غلاموں کے لیے جو صدقہ ہوگا وہ ان کے مالکوں کے لیے وہ ہدیہ کہلائے گا اگر وہ غلام اپنے مالکوں کو دیتے ہیں. جب صدقہ محتاج کی ملک ہو جائے. ہم سے علی بن عبداللہ نے بیان کیا, انہوں نے کہا کہ ہم سے یزید بن زرع نے بیان کیا, انہوں نے کہا کہ ہم سے خالد خزاع نے اور ان سے حفصہ بنت سیرین نے اور ان سے ام عطیہ انصاریہ رضی اللہ عنہ نے کہ نبی کریم صلی اللہ علیہ وسلم ام المومنین عائشہ صدیقہ رضی اللہ عنہ کے یہاں تشریف لائے اور پوچھا کہ کیا تمہارے پاس کچھ ہے؟ عائشہ رضی اللہ عنہ نے جواب دیا کہ نہیں, کوئی چیز نہیں, ہاں نسیبہ کا بھیجا ہوا اس بکری کا گوشت ہے جو انہیں صدقے کے طور پر ملی ہے. تو آپ نے فرمایا لاؤ, خیرات تو اپنے ٹھکانے پہنچ گئی. یعنی جب اس سے یہ بات پتہ چلتی ہے کہ جب کسی نے صدقہ کسی کو دیا یا کسی نے تحفہ کسی کو دیا تو اب وہ اس کی ملکیت ہو گیا سامنے والے کی, چونکہ وہ اس کی ملکیت ہو گیا تو وہ اس کو کسی کو بھی دے سکتا ہے. یعنی آپ نے ایک تھرڈ سمجھا, آپ نے کسی پرسن کو کوئی صدقہ یا خیرات دی یا کوئی تحفہ دیا, اب آپ نے جس کو دیا وہ اس کی ملکیت ہو گیا, اب وہ اس کو جیسے چاہے استعمال کرے, جس کو چاہے دے جس کو چاہے نہ دے, اب ہم اس میں انٹرفیئر نہیں کر سکتے. تو اس ایسے ہی کسی نے کسی کو خیرات دی اور وہ ان تک پہنچ گئی, اب وہ جب جس کے پاس پہنچی تو وہ اس کے مالک ہو گئے, اب انہوں نے رسول اکرم کو بطور ہدیے کی وہ چیز پیش کی تو وہ رسول اکرم کے لیے کیا ہوا, پھر ہدیہ ہو گیا. تو یہ بھی پتہ چلا کہ جو چیز کسی کے ہاتھ میں دے دی جاتی ہے چاہے وہ تحفہ ہو یا صدقہ ہو وہ اس کا مالک بن جاتا ہے, اب آپ کو اس پر اختیار نہیں رہتا. یہ بہت امپورٹنٹ چیز ہے کیونکہ ایسے سوالات ہمیں بہت بار بار آتے ہیں کہ ہم نے ہماری والدہ کو گولڈ کی چوڑیاں دی تھیں, اب ان کے انتقال کے بعد وہ ہم واپس دینا چاہتے ہیں. تو نہیں, آپ کیسے واپس دینا چاہیں گے, آپ نے ان کو وہ ہدیہ دے دیا تھا, وہ اس کی مالک ہو گئے, ان کے مرنے کے بعد وہ مال وراثت بن گیا اور وہ سارے بچوں میں تقسیم ہوگا. تو اس لیے بہت کیئرفل رہیں, یا پھر بے غیرت بن کر کہیں کہ یہ ہمارا دیا ہوا تحفہ ہم کو ہی آپ نے واپس دے دینا. یعنی اللہ تعالیٰ رحم فرمائے, اتنا چھوٹا دل ہو گیا اولاد کا کہ ماں باپ کو دیتے وقت بھی یہ کہتے کہ ہم کو واپس دے دینا. استغفر اللہ. جی آگے آئیے, اگلی حدیث سیم ہے اس لیے وہ ڈراپ کر دیجیے, اس کے نیچے کی حدیث دیکھیے. سوالات پورے آخر میں کریے گا کیونکہ میں ابھی سوالات نہیں دیکھ رہی ہوں. مالداروں سے زکوٰۃ وصول کی جائے اور فقراء پر خرچ کر دی جائے خواہ وہ کہیں بھی ہوں. ہم سے محمد بن مقاتل نے بیان کیا, انہوں نے کہا کہ ہمیں عبداللہ نے خبر دی, انہوں نے کہا کہ ہمیں زکریا بن اسحاق نے اور انہوں نے یحییٰ بن عبداللہ بن سیفز نے اور انہیں ابن عباس رضی اللہ عنہ کے غلام ابو معبود نے اور ان سے حضرت عبداللہ بن عباس نے بیان کیا کہ رسول اکرم صلی اللہ علیہ وسلم نے معاذ رضی اللہ عنہ کو جب یمن بھیجا تو ان سے فرمایا تم ایک ایسی قوم کے پاس جا رہے ہو جو اہل کتاب ہیں, اس لیے جب تم وہاں پہنچو تو پہلے انہیں دعوت دو کہ وہ اس بات کی گواہی دیں کہ اللہ کے سوا کوئی معبود نہیں اور محمد صلی اللہ علیہ وسلم اللہ کے سچے رسول ہیں. وہ اس بات میں جب تمہاری بات مان لے تو انہیں بتاؤ کہ اللہ تعالیٰ نے ان پر روزانہ دن رات میں 5 وقت کی نمازیں فرض کی ہیں. جب وہ تمہاری یہ بات بھی مان لے تو انہیں بتاؤ کہ ان کے لیے اللہ تعالیٰ نے زکات دینا ضروری قرار دیا ہے. یہ ان کے مالداروں سے لی جائے گی اور ان کے غریبوں پر خرچ کی جائے گی. پھر جب وہ اس میں بھی تمہاری بات مان لے تو ان کے اچھے مال لینے سے بچو اور مظلوم کی آہ سے ڈرو کہ اس کے اور اللہ کے درمیان کوئی رکاوٹ نہیں ہوتی. تو بہرحال ایکچولی یہاں پر تو بتایا گیا کہ ان کے عمرہ سے لی جائے گی اور ان کے فقرا کو دی جائے گی. تو پہلا حق وہیں کے لوگوں کا ہوتا ہے جہاں سے زکات لی جا رہی ہے, انہیں کو وہاں پر ان کے غریبوں کو دی جائے. لیکن اگر آپ کو پتہ چلتا ہے کہ کہیں کوئی زیادہ مستحق لوگ ہیں یا جو آپ کے جاننے والے زیادہ مستحق لوگ ہیں اور وہ کہیں دور بھی رہتے ہوں, تو اس پر تمام علماء کا اتفاق ہے کہ وہاں پر بھی بھیجوائی جا سکتی ہے زکات. ٹھیک ہے, تو مسلمان فقرا جہاں بھی ہوں گے وہ ان پر صرف کی جائے. امام بخاری کے نزدیک یہی زیادہ صحیح ہے کہ امام بخاری یہ کہتے ہیں کہ ان کے فقرا کو دی جائے گی. تو اہل اسلام کے فقرا یہاں آتے ہیں اور یہی زیادہ صحیح رائے ہے, بہتر ہے. کیونکہ اگر ایک ہی شہر میں آپ خرچ کریں گے وہ زکوٰۃ تو بہت مشکل ہو جائے گی, کیونکہ ہو سکتا ہے ایک شہر میں زیادہ غریب لوگ نہ ہوں. تو زکوٰۃ نقل ہو سکتی ہے, زکوٰۃ کی نقل مکانی ہو سکتی ہے. اگر ایک جگہ زکوٰۃ لی جا رہی ہے تو اس کو دوسری جگہ بھی دیا جا سکتا ہے مستحق لوگوں میں, کوئی حرج کی بات نہیں ہے. تو بات سمجھ میں آئی, امام بخاری کس بات کے قائل ہیں کہ جہاں سے زکوٰۃ لی جا رہی ہو کہیں اور دوسری جگہ بھی اس کو خرچ کیا جا سکتا ہے. امام کی طرف سے زکوٰۃ دینے والے کے حق میں دعائے خیر و برکت کرنا, یعنی جو لوگ زکوٰۃ ادا کرتے ہیں ان کے لیے دعا کرنا ہمارے لیے مسٹ ہو جاتا ہے. وہ لوگ جو کہ صاحب ثروت ہیں, یعنی جو اس وقت حکومت میں ہوں, ان لوگوں کو چاہیے کہ وہ زکوٰۃ دینے والوں کے لیے دعا کریں. اور اللہ تعالیٰ کا سورۃ توبہ میں ارشاد ہے, خذ من اموالهم صدقه تطهرهم وتزكيهم بها وصلي عليهم ان صلاتك سكن لهم, کہ آپ ان کے مال سے خیرات لیجئے جس کے ذریعے آپ انہیں پاک کریں اور ان کا تزکیہ کریں اور ان کے حق میں خیر و برکت کی دعا کریں. تو حدیث میں آتا ہے کہ جب کوئی قوم اپنی زکوۃ لے کر رسول اکرم صلی اللہ علیہ وسلم کی خدمت میں حاضر ہوتی تو آپ ان کے لیے دعا فرماتے کہ اے اللہ آل فلاں کو خیر و برکت عطا فرما. ابن ابی اوفا کہتے ہیں کہ جب میرے والد بھی زکوٰۃ لے کر پہنچے تو رسول اکرم نے آل ابی اوفا کو خیر و برکت کی دعا دی. تو اسی کے پتہ چلا کہ یہ جو خلفائے اسلام ہوتے ہیں یا جو حکومت کے جتنے بھی کارندے ہوتے ہیں جو کسی اہم منصب پر فائز ہوں, تو ان کو زکوٰۃ ادا کرنے والوں کے لیے خیر و برکت کی دعا کرنی چاہیے تاکہ ان کو ایک طرح سے اپریسیشن ملے, اور اللہ کے راستے میں زکوٰۃ دینے کے لیے جو ان کا جذبہ تھا وہ اور اس میں آگے بڑھیں. اور آج کے دور میں جتنے بھی مسلمانوں کے ائمہ ہیں, یعنی امام یا علماء یا اسکالرس یا جن کے نزدیک زکوٰۃ لائی جاتی ہے, تو وہ ان کے لیے دعائے خیر کریں. واللہ اعلم. ٹھیک ہے, تو یہ زمین کی پیداوار کی یہاں تک تھی اور کچھ زکوٰۃ کی چیزیں تھیں. اب آپ چاہیں تو سوال کر سکتے ہیں. اب آئیے اگلی حدیث دیکھ لیجیے. جو مال سمندر سے نکالا جائے, اور عبداللہ بن عباس رضی اللہ عنہ نے کہا کہ عنبر کو رکاز نہیں کہہ سکتے, عنبر تو ایک چیز ہے جسے سمندر کنارے پر پھینک دیتا ہے. اور حسن بصری رحمہ اللہ علیہ نے کہا کہ عنبر اور موتی میں پانچواں حصہ لازم ہے, حالانکہ نبی کریم صلی اللہ علیہ وسلم نے رکاز میں پانچواں حصہ مقرر فرمایا ہے. تو رکاز اس کو نہیں کہتے جو پانی میں ملے. رکاز اصل میں کہتے ہیں دفن شدہ خزانے کو بھی کہا جاتا ہے یہ, اور اس کے اوپر علماء نے کہا ہے کہ 20% زکوٰۃ ہے. ٹھیک ہے, یعنی 20%. تو ابو ہریرہ رضی اللہ عنہ سے ایک حدیث ہم کو ملتی ہے جو کہ مسلم میں بھی ہے, بخاری میں بھی موجود ہے, کہ رسول اکرم صلی اللہ علیہ وسلم نے فرمایا کہ جانور سے جو زخم پہنچے اس کا کوئی بدلہ نہیں, اگر ایک شخص کنواں کھدوائے اور دوسرا اس میں جاگ گرے تو اس کا بھی کوئی بدلہ نہیں. اسی طرح اگر کوئی شخص اجرت پر معدن یعنی کان کھدوائے اور اس میں مزدور مارا جائے تو اس کا بھی بدلہ نہیں. اور دفن شدہ خزانہ رکاز نکل آئے, دریافت ہو, تو اس پر 20% زکوٰۃ ہے. تو اس سے کیا پتہ چلا کہ یعنی رسول اکرم کے زمانے میں تو یہ ایسا دفن شدہ خزانہ نہیں نکلا تھا, یہ بعد میں ہی ہوتا رہا. تو لہٰذا پھر علماء نے اس کے اوپر زکوٰۃ کتنے پرسنٹ دی جائے گی یہاں رسول اکرم کی اس حدیث سے پھر اس کو فرض کیا ہے. واللہ عالم. جیسے کہ حدیث دیکھ لیجئے. اور لیس نے کہا کہ مجھ سے جعفر بن ربیہ نے بیان کیا, انہوں نے کہا کہ عبد الرحمن بن ہرمز نے سے انہوں نے ابو ہریرہ سے اور انہوں نے نبی کریم صلی اللہ علیہ وسلم سے کہ نبی بنی اسرائیل میں ایک شخص تھا جس نے دوسرے بنی اسرائیل کے شخص سے 1000 اشرفیاں قرض مانگی, اس نے اللہ کے بھروسے پر اس کو دے دی. اب جس نے قرض لیا تھا وہ سمندر پر گیا کہ سوار ہو جائے اور قرض خواہ کا قرض ادا کرے, لیکن اس کو سواری نہ ملی. آخر اس نے قرض خواہ تک پہنچنے سے نا امید ہو کر ایک لکڑی لی، اس کو کریدا اور ہزار اشرفیاں اس میں بھر کر وہ لکڑی سمندر میں پھینک دی۔ اتفاق سے قرض خواہ کا کام کاج کو باہر نکلا، سمندر پر پہنچا تو ایک لکڑی دیکھی اور اس کو گھر میں جلانے کے خیال سے لے آیا۔ پھر پوری حدیث بیان کی، جب لکڑی کو چیرا تو اس میں اشرفیاں پائیں۔ اب یہاں پر امام بخاری ثابت فرمانا چاہتے ہیں کہ دریا میں سے جو چیزیں ملے، امبر موتی وغیرہ، ان میں زکات نہیں ہے، اور جن حضرات نے ایسی چیزوں کو رکاز میں شامل کیا ان کا قول صحیح نہیں۔ تو اس سے کیا پتہ چلتا ہے کہ یہ جو واقعہ بیان کیا جا رہا ہے، ایکچولی یہ تو ہمیں اس سے بہت ساری چیزیں سیکھنے کو ملتی ہیں کہ کتنا زیادہ وہ شخص اپنی ذمہ داری نبھانے والا تھا، اور کیسے اس نے امانت کو ادا کرنا چاہا کہ اس نے سمندر میں لکڑی ڈال دی، اور اس کی نیت آپ دیکھیں، اس کی دل کی جو نیت تھی، صحیح نیت، اس کی وجہ سے اللہ تعالیٰ نے اس کو اسی تک پہنچایا جس کے لیے وہ اشرفیاں ڈالی گئی تھیں، اور وہ کامیاب ہو گیا ماشاءاللہ۔ تو اس سے بہت ساری باتیں ہم کو سیکھنے کو ملتی ہیں۔ تو یہ بات تو ایک سمجھے اخلاقی چیز ہو گئی۔ جو بات ہمیں سمجھنے کی وہ یہ ہے کہ اگر ایسا کہیں سے کچھ اچانک کسی کو کوئی چیز مل جائے تو کیا کیا جائے، اچانک ملنے والی چیز پر، یا دفن شدہ خزانہ ہو، یا اس طرح کی کوئی چیز ہو، یا سمندر میں سے کوئی چیز نکلے، تو سمندر کی کوئی چیز پر نہیں ہے زکوٰۃ۔ لیکن اگر کوئی کان کھو دی جائے، یعنی جو معدن ہوتی ہے، معدنیات وغیرہ، تو اس میں جو پتہ چلتا ہے کہ اس پر زکوٰۃ جائے گی۔ اس کا جو زکوٰۃ کا نصاب ہے وہ مقرر تو نہیں کیا گیا تھا، لیکن اس کا بھی 2.5%، یعنی 2.5% مقرر کیا گیا کہ اگر کوئی کان کھو دی جاتی ہے معدنیات کی، تو اس صورت میں اس پر 2.5% زکوٰۃ لی جائے گی۔ اسی طرح سے اچانک کوئی خزانہ مل جائے تو اس پر بھی زکوٰۃ لی جائے گی 20%۔ تو اس سے کیا پتہ چلتا ہے کہ اچانک ملنے والے خزانے پر بھی اور معدن پر بھی، اس پر بھی زکوٰۃ ہوگی۔ لیکن اس کی زکوٰۃ رسول اکرم کی زندگی میں نہیں لی گئی کبھی، کیوں؟ کیونکہ اس زمانے میں ایسا کچھ بھی واقعہ پیش نہیں آیا تھا، لہٰذا اس میں بہت سارے اختلافات ہیں، یعنی الگ الگ علماء کے الگ الگ اقوال ہیں۔ تو ہم کو اس کی اتنی ڈیٹیل میں تو نہیں جانا، کیونکہ ہمیں تو کوئی دفن شدہ خزانہ ملا نہیں۔ جب ملے گا انشاءاللہ جب کسی کو، تو اس وقت پھر علماء سے رجوع کیا جائے گا، اور اس کے پراپر جو بھی ہے ڈسٹریبیوشن وہ کیا جائے گا۔ ٹھیک ہے، تو یہ معدنیات اور دفن شدہ خزانے کا معاملہ تھا۔ اور جو رکاز ہوتا ہے اس میں علماء کہتے ہیں کہ پانچواں حصہ واجب ہے دینا، ٹھیک ہے، کیونکہ جو پرانی جتنے بھی عرب کے جو الفاظ ملتے ہیں ہم کو، عربی کے الفاظ اور جو زمانے جاہلیت میں جو الفاظ بولے جاتے تھے، وہ رکاز کے لیے، دفن شدہ خزانے کے لیے بولے جاتے تھے۔ تو اسی لیے دفن شدہ خزانے نے اچانک کوئی چیز مل جانا جو بہت زیادہ مالیت رکھتی ہو، تو اس پر بھی پھر زکوٰۃ ہوگی، واللہ عالم۔ لیکن اس میں بہت سارے اختلافات ہیں، اس کی کیا شرائط ہیں وہ بھی بہت الگ الگ چیزیں ہیں، لہٰذا ہم اس کو یہیں پر چھوڑتے ہیں۔ ٹھیک ہے، اب جو باقی کے چیپٹر ہیں اس کو بھی ہم ختم ہی کر لیتے ہیں، کیونکہ اس میں بس دو تین ہی احادیث بچی ہیں، اور اس کے بعد صدقہ فطر ہوگا۔ پھر جیسے کہ سورۃ توبہ میں اللہ تعالیٰ فرماتا ہے کہ تحصیلداروں کو بھی زکوٰۃ سے دیا جائے گا، اور ان کو حاکم کے سامنے حساب سمجھانا ہوگا۔ ہم سے یوسف بن موسیٰ نے بیان کیا، انہوں نے کہا کہ ہم سے ابو اسامہ نے، اور انہوں نے کہا کہ ہم سے ہشام بن عروہ نے، اور ان سے ان کے باپ عروہ بن زبیر نے، کہ ان سے ابو حمید ساعدی نے بیان کیا کہ رسول اکرم صلی اللہ علیہ وسلم نے بنی اسد کے ایک شخص عبداللہ بن لبینہ کو بنی سلیم کی زکوٰۃ وصول کرنے پر مقرر فرمایا، جب وہ آئے تو آپ نے ان سے حساب لیا۔ تو اس سے پتہ چلتا ہے، جیسے ہم نے جو 8 مدات پڑھے تھے زکوٰۃ کے قرآن میں، کہ 8 مد میں زکوٰۃ دی جائے گی، تو اس میں ایک تھا کہ جو عامل ہوتے ہیں زکوٰۃ وصول کرنے کے لیے، ان کو بھی اسی میں سے زکوٰۃ دی جائے گی، لیکن ان سے حساب کتاب لینا پڑے گا۔ تو اس سے کیا پتہ چلتا ہے کہ جو بھی حاکم ہوگا یا جو بھی ذمہ دار ہوگا، وہ اپنے سے بڑے، جو اوپر والا اس کا جو حاکم ہوگا، اس کو حساب کتاب دے گا۔ یعنی ایسا نہیں کہ بس خود سے جو بھی کر دیا دینا ہو دے دیا، نہیں، ایسا نہیں، بلکہ باقاعدہ ہر چیز کا حساب رکھا جائے گا، اور ساری زکوٰۃ لا کر سامنے والے کے پاس جمع کر دی جائے گی، اور پھر اس میں سے ان کو جو تنخواہ مقرر کی گئی تھی وہ تنخواہ دی جائے گی۔ خود سے تنخواہ نہیں لے سکتے اس میں سے، اور حساب کتاب برابر دینا پڑے گا۔ اور جو اگلی حدیث ہے، زکوٰۃ کے اونٹوں پر حاکم کا اپنے ہاتھ سے داغ دینا، بیچ والی حدیث چھوڑ دیجئے، اس کی اگلی حدیث دیجئے، 1502۔ ہم سے ابراہیم بن منظر نے بیان کیا، کہا کہ ہم سے ولید نے، اور ان کہا کہ ہم سے ابو عمر اوزائی نے، اور کہا کہ ہم سے اسحاق بن عبداللہ بن ابی طلحہ نے، کہ مجھ سے انس بن مالک نے بیان کیا کہ میں عبداللہ بن ابی طلحہ کو لے کر رسول اکرم صلی اللہ علیہ وسلم کی خدمت میں حاضر ہوا کہ آپ ان کی تحنیک کر دیں، یعنی اپنے منہ سے کوئی چیز چبا کر ان کے منہ میں ڈال دیں۔ میں نے اس وقت دیکھا کہ آپ کے ہاتھ میں داغ لگانے کا آلہ تھا، اور آپ زکوٰۃ کے اونٹوں پر داغ لگا رہے تھے۔ یعنی اس سے یہ پتہ چلتا ہے کہ कुछ ऊंट, यानी अगर जो जकात में जो ऊंट वसूल किए जाते थे, यानी ऊंटों से ऊंट की जकात ली जाती थी ना, तो उन ऊंटों को बैतुलमाल में दूसरों को देने के बजाय उनको गवर्नमेंट अपने पास रख लेती थी, समझे, यानी रसूल अकरम से उसको रख लेते थे ताकि वो आगे चलकर यानी जो भी काम हुकूमत के तहत होने हैं, यानी जो रसूलुल्लाह करवाते थे, या फिर जंग के मौके पर जो ऊँटों की ज़रूरत होती थी एक्स्ट्रा, उसके लिए वो इस्तेमाल किए जा सके। तो इससे पता चलता है कि ज़कात का माल लोगों को भी दिया जाएगा और ख़ुद हुकूमत के कामों के लिए भी, यानी बैतुल माल से वो रखा जाएगा, वो भी जायज़ है। और उन ऊँटों की निशानी मखसूस कर दी जाती थी ताकि कोई उसको ज़ाती इस्तेमाल के तौर पर ना ले, उस पर दाग दिया जाता था ताकि पता चल जाए कि ये बैतुल माल के ऊँट हैं और इसको कोई ज़ाती ज़रूरत के लिए इस्तेमाल नहीं कर सकता, जब तक कि वो जो हाकिम है वो ना दे दे उसको दूसरों को इस्तेमाल करने के लिए, या किसी गरीब को, या फिर सवारी के तौर पे जहाद में जाने के लिए, या फिर किसी गवर्नमेंट के काम से ही, वल्लाहु आलम। और इससे भी पता चला कि जानवरों को दाग देना यानी जायज़ और दुरुस्त है। और तहनीक, ये एक मसनून काम है, यानी जब बच्चा पैदा होता है तो उसको किसी नेक बुजुर्ग से कुछ मीठी चीज़ चबाकर उसके मुंह में डालना ताकि वो बच्चे में भी कोई नेकी का शायबा आए, या उम्मीद की जाए कि वो भी नेक बनेगा इंशाल्लाह। तो अल्हम्दुलिल्लाह हमारा ये ज़कात का चैप्टर ख़त्म हुआ, सदका फितर रहेगा, तो हम कोशिश करेंगे कि देखेंगे वो भी हम अगली दफ़ा थोड़ा सा ही है कंप्लीट कर लें, नहीं तो फिर उसको रोज़ों के मसाइल के साथ हम लोग डिस्कस कर लेंगे इंशाल्लाह। बारकल्लाहु फीकुम, जज़ाकल्लाहु खैरन।